नमस्कार, अन्तरसंवादबाट सन्तोष रिग्मी। संघीयता कार्यान्वयनको सबैभन्दा प्रमुख संरचनाका रूपमा स्थापित प्रदेश सरकारहरूले यो साता स्थापना दिवस मनाएका छन्। प्रदेश संरचना स्थापना पछि भएका उपलब्धिहरू सार्वजनिक गर्दै आगामी दिनका योजनाहरू प्रदेश सरकारहरूले सार्वजनिक गरेका छन्। मुलुकमा प्रदेश संरचना औपचारिक कार्यान्वयनमा आएको 7 वर्ष पूरा भएको छ। मुलुकको समानुपातिक विकासको प्रमुख सम्भावनाका रूपमा व्याख्या गरिएको प्रदेश सरकारहरू प्रभावी हुन नसकेको भनी आलोचना पनि भएको छ। आलोचकहरूले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा पनि राख्दछन्। प्रदेश सरकारहरूले भने संघ सरकारले अधिकार दिन कन्जुस्याई गरेको गुनासो गर्दै आएका छन्। आजको अन्तरसंवादमा हामी प्रदेश सरकार, प्रभावकारिता, समस्या र सुधारको बाटोका विषयमा कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। मुख्यमन्त्रीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब यो साता यहाँहरूले पनि प्रदेश स्थापना दिवस मनाउनु भएको छ। दिवस मनाइरहँदाखेरि प्रदेश संरचनाका कार्यान्वयनका जुन अवस्थाहरू छन्, सम्भावनाहरू छन्, समस्याहरू छन्, कसरी समीक्षा गर्नुभयो यो 7 वर्ष यात्रालाई?
हजुर, हामी जिरोबाट सुरु भएको प्रदेश सर्गसभा, हामी यो बीचमा 110 वटा हामी कानूनहरू निर्माण गरेका छौँ। ऐन, नियमावली, निर्देशिका गरेर 110 वटा कानूनहरू निर्माण गर्ने काम भएको छ र अहिले हाम्रा सबै संरचनाहरू तयार भएका छन्। त्यति मात्र होइन, हामीले हाम्रो राजधानी दाङ देउखुरीमा हाम्रा आफ्नै प्रशासनिक भवनहरू पनि हामी निर्माण गर्दैछौँ र करिब करिब हाम्रो अब अन्तिम चरणमा हाम्रा संरचनाहरू अब तयार हुँदैछन्। हामी लगभग 1 वर्षभित्र हामी हाम्रै आफैले बनाएको भौतिक संरचनामा हाम्रा प्रशासनिक कार्यहरू हामी अगाडि बढाउने गरी अहिले हामी अगाडि बढेका छौँ भने, विकासको दृष्टिकोणले अहिले लुम्बिनी प्रदेश सरकार निर्माण भइसकेपछि सिङ्गो लुम्बिनी प्रदेशमा 15,200 सडक सञ्जाल हामीले निर्माण गर्न, किलोमिटर सडक निर्माण गर्न सफल भएका छौँ भने, त्यसमा 2200 किलोमिटर सडक कालोपत्रे गर्न हामी सफल भएका छौँ भने, झन्नै 200 भन्दा बढी हामी पक्की पुलहरू निर्माण गरेका छौँ, 150 भन्दा बढी हामी झुलङ्गे पुलहरू सम्पन्न गरिसकेका छौँ भने, 400 किलोमिटर सडक हामी ढलान गर्न सफल भएका छौँ र यसरी सडक पूर्वाधारको क्षेत्रमा हाम्रो लुम्बिनी प्रदेशका करिब करिब सबै वडाहरूमा, रुकुमका 7 वटा वडा छोडेर सबै वडा कार्यालयहरूमा जाने सडकहरू हामी निर्माण गर्न सफल भएका छौँ र रुकुमका 7 वटा वडामा पनि यो वर्ष हामीले बजेटको व्यवस्था गरेर त्यहाँ पनि अहिले काम अगाडि बढिराखेको छ र यो वर्षभित्र लुम्बिनी प्रदेशका सबै वडा कार्यालयहरूमा जाने बाटाहरू निर्माण भएका छन् भने, यो बीचको अवधिमा 33 वटा हामी पालिका पहुँच मार्ग निर्माण गर्न सफल भएका छौँ। त्यो कालोपत्रे सम्पन्न भइसकेको छ। भौतिक पूर्वाधारको दृष्टिकोणले सडकमा हामीले कायपलट गर्ने काम भएको छ यो बीचको अवधिमा। त्यस्तै गरेर सिँचाइमा भन्नुहुन्छ भने, हामी जति बेला प्रदेश सरकार भनेको थियो लुम्बिनी प्रदेशमा केवल 24% जमिनमा मात्रै दिए, अब यो बारीमा सिँचाइ सुविधा थियो भने, यो बीचको अवधिमा त्यो 24%लाई बढाएर हामी 45% जमिनमा बारीमा सिँचाइ सुविधा सम्पन्न हुने गरी हाम्रा कार्यहरू अगाडि बढेका छन् भने, यो बीचमा नदी कटानले झन्डै तोबा तोबा बनाएको अवस्थामा 150 किलोमिटर नदी हामी तटबन्धन गर्न सफल भएका छौँ र त्यसले सिङ्गो अब किसानहरू लाभान्वित हुने काम भएको छ र यो बीचको अवधिमा हामीले झन्डै 92% जनताको घर दैलोमा खानेपानी को पहुँच पुर्याउन हामी सफल भएका छौँ भने, झन्डै 550 भन्दा बढी खानेपानी योजनाहरू सम्पन्न भइसकेका छन् र यही चालू आवमा पनि हामी 156 आयोजनाहरू सम्पन्न गरेर 7,04,000 जनताको घर दैलोमा खानेपानीका धाराहरू पुर्याउने योजनाका साथ अहिले प्रदेश सरकार अगाडि बढिराखेको अवस्था छ र त्यस्तै गरेर स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै सुधारका कामहरू गरेका छौँ।
खास गरेर मुख्यमन्त्रीज्यू, जस्तो अब यहाँले जुन उपलब्धिहरू अहिले भन्नुभयो अथवा यहाँहरूले त्यो सूचीकृत पनि गर्नुभएको छ भएका उपलब्धिहरूका सन्दर्भमा, अब प्रदेश सरकारले प्रदेश संरचना भनौँ, प्रदेश सभाको सन्दर्भ पनि यहाँले जोड्नुभयो, प्रदेश सभा भनौँ, प्रदेश सरकार भनौँ, या प्रदेशका अन्य संरचनाहरू, अन्य कार्यालयहरू, यी स्थापना हुने, यी काम गर्ने जुन प्रक्रिया अगाडि बढेको छ, यसले चाहिँ जनतालाई संघीयता चाहिँदो रहेछ, प्रदेश सरकार चाहिँदो रहेछ, हामी चाहिँ प्रदेश सरकार भएपछि संघ सरकारले अथवा पहिलाको केन्द्र सरकार भनौँ, हामी जतिखेर चाहिँ संघीयतामा थिएनौं, त्यो भन्दा अहिले हामी चाहिँ विकासमा अगाडि बढेका छौं, प्रदेश सरकार स्थापना भइसकेपछि यी कुराहरू उपलब्धि भएका छन् भनेर आम मानिसहरूले प्रदेश सरकारप्रति धारणा सकारात्मक बनाउन सकेका छन् या आलोचना गर्नेहरूको संख्या बढेको छ?
त्यस्तो छैन, अहिले प्रदेश सरकारप्रति, सिङ्गो प्रदेश सभाप्रति जनताको आशा र भरोसा बढेर गएको छ, बढेर गएको छ भन्ने कुरा के कुराले पुष्टि गर्छ भने तपाईँ आएर बस्नु हो भने पनि जनता जिल्लाबाट जनताहरू आफ्ना समस्याहरू बोकेर मन्त्रालय आउने र अनि पछि गएर आफ्ना गुनासाहरू राख्ने, ती समस्याहरू प्रदेशको माध्यमबाट ती समस्याहरूलाई सम्बोधन गरिरहँदा प्रदेशप्रति आशा र भरोसा जागेर आएको छ। केही सीमित अब व्यक्तिहरूले त्यो विरोध गर्ने कुरो त रहला, तर आम जनताको नजरमा अहिले प्रदेश सरकार आशा र भरोसाको केन्द्र बनेको छ।
जस्तो अब यसलाई यसरी पनि हेरौँ कि हाम्रो आर्थिक दृष्टिकोणले, अन्य दृष्टिकोणले, विकासकै दृष्टिकोणले पनि यहाँले अघि एउटा उल्लेख गर्नुभयो कि प्रशासनिक संरचनाहरू, भवनहरू बनेका छन्, यी भवनहरू त बने तर सेवा सुविधा गाउँमा पुग्न सकेन, स्वास्थ्यकर्मी छैनन्, शिक्षक छैनन्, त्यसै गरी भनौँ न ठूला ठूला भवनहरू बने, सेवा छैन, यी यावत कुराहरू, जनशक्तिको कुरा, दक्ष जनशक्तिको कुरा, यी कुराहरू आउँछन् नि होइन मुख्यमन्त्रीज्यू? अब यो क्षेत्रमा चाहिँ यहाँहरूले कसरी काम गर्नुभएको छ जनशक्तिको विकासका सन्दर्भमा, दक्षताका सन्दर्भमा? हजुर,
यस्तो छ सन्तोषजी, अहिले पनि प्रदेश सरकार बनिसकेपछि मैले भनिसके स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै सुधारका कामहरू गरेर जनताको आशा र भरोसा जित्न हामी सफल भएका छौँ र अहिले पनि प्रदेश सरकार भनेको आशाको केन्द्र बनेको छ। हामी अहिले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा खास गरेर क्यान्सर पीडितको निम्ति हामी 2,00,000 व्यवस्था गरेका छौँ, किडनी पीडितको निम्ति 2,00,000 व्यवस्था गरेका छौँ, जले मुटुको भल फेर्नु भएको छ उहाँलाई 2,00,000 औषधि उपचारको व्यवस्था गरेका छौँ। अहिले हामी अब हाम्रा प्रादेशिक हस्पिटलहरू 7-15 छन्, ती 15 हस्पिटलहरूलाई हामीले व्यवस्थित गरेर जनतालाई त्यहाँ सेवा प्रवाह गरेका छौँ, अपरेसन थिएटरहरू हामी थप्ने काम गरेका छौँ र अहिले जनतालाई स्वास्थ्य क्षेत्रमा हामीले धेरै सुधारका कामहरू गरेर अगाडि बढेका छौँ। शिक्षा क्षेत्रमा भन्नुहुन्छ भने अहिले प्रदेश सरकारलाई खासै भन्नुहुन्छ भने त्यत्रो ठुलो अधिकार संविधानले नै दिएको छैन, किनकि 12 कक्षासम्म स्थानीय तहले हेर्छ भने अब माथि विश्वविद्यालय संघीय सरकारले हेरेका कारणले हामीले अहिले शिक्षा क्षेत्रमा केही भौतिक पूर्वाधारका कामहरू गरेका छौँ र अरू सफ्टवेयरमा पनि केही सुधारात्मक कामहरू गरेका छौँ। तपाईँले शिक्षकका कुरा गर्नुभयो, शिक्षक नियुक्ति गर्ने त्यो अधिकार अहिले प्रदेशलाई संविधानले नै त्यो व्यवस्था गरेको छैन। र अन्य सवालमा भन्नुहुन्छ भने अहिले मैले भनिसकेँ जनताको आशा र भरोसा जित्ने गरिने हाम्रा काम कारबाहीहरू अगाडि बढेका छन्। जुन तपाईँले खर्चको कुरो गर्नुभयो, खर्चको कुरो गर्नु मैले तपाईँसित तपाईँलाई जानकारी गराउँ, अहिले पनि तपाईँले सँगै सरकार मार्फत हुने खर्चको हिसाब गर्नुहोस् अथवा स्थानीय तह मार्फत हुने खर्चको हिसाब गर्दा अहिले पनि प्रदेश सरकार बाट अब हामी चालु भन्दा पुँजीगत खर्च हामीले बढी गरेका छौँ। हाम्रो चालु खर्च भन्नुहुन्छ भने यही चालु आवमा पनि 11 अरब हाम्रो चालु खर्च छ भने पुँजीगत खर्च झन्ने हाम्रो 25 अरब रुपियाँ हामीले पुँजीगत खर्च गर्न सफल भएका छौँ र चालु खर्चलाई हामी सकेसम्म घटाउने र कटौती गर्ने गरी हामी अगाडि बढेका छौँ। विकासको दृष्टिकोणले भन्नुहुन्छ भने जहाँ पुँजीगत खर्च बढी गरेर चालु खर्च कम गर्छ त्यो नै आर्थिक दृष्टिकोणले सफल हो भन्ने हाम्रो बुझाइ हो। त्यसले गर्दा अहिले पनि स्थानीय तहमा भन्नुहुन्छ भने अब त्यो पुँजीगत भन्दा चालु खर्च बढी छ, अब सँगै तहमा पनि भन्नुहुन्छ भने अब त्यो पुँजीगत भन्दा चालु खर्च नै बढी छ। परदेशमा अहिले पनि चालु भन्दा हामी पुँजीगतै खर्च हामी बढी गरेर अनि काम देखिने गरी हामी काम गर्न सफल भएका छौँ।
हजुर हजुर, अब हामी अन्तरसम्वादमा छौँ। अन्तरसम्वादमा संघीयता कानूनको सबैभन्दा प्रमुख संरचनाका रूपमा स्थापित प्रदेश सरकारहरूले यो साता स्थापना दिवस मनाएका छन्। स्थापना दिवसका सन्दर्भमा पछिल्लो सात वर्षमा भएका उपलब्धि सार्वजनिक गर्दै आगामी योजनाहरू सार्वजनिक गरिएका छन्। प्रदेश सरकार प्रभावकारिता, समस्या र सुधारको बाटोमा मुख्यमन्त्री लुम्बिनी प्रदेशका चेतनारायण आचार्यसँग कुराकानी गरिरहेका छौं। अब मुख्यमन्त्रीज्यू, यहाँको प्रदेश मूल रूपमा परम्परादेखि नै अलिकति संरचनागत रूपमा हेर्ने हो भने अलिक बलियो पनि देखिन्छ। ठूला ठूला शहरहरू छन्, बुटवल छ, नेपालगंज छ, त्यसै गरी तानसेन छ, जुन निकै चाहिँ भनौँ न शिक्षाको दृष्टिकोणले या सभ्यताको दृष्टिकोणले निकै चाहिँ पुरानो सहर हो र एउटा सुसंस्कृत सहर हो। त्यसै गरी दाङ जिल्ला छ, गोराई, तुल्सीपुर, यी सम्भावना भएका क्षेत्रहरू छन्। यहाँहरूले ती सम्भावनाहरू, त्यो शहरीकरणको सन्दर्भ एउटा, अब अर्को त्यहाँ रहेका पर्यटकीय स्थलहरूको प्रयोगको सन्दर्भ, त्यसलाई पहिचान गर्ने सन्दर्भ, अब यो प्रदेश संरचनालाई, प्रदेशलाई आफै भनौँ न, प्रदेशलाई सम्पन्न बनाउनु पर्यो, सुसम्पन्न बनाउनु पर्यो, समृद्ध बनाउनु पर्यो। यहाँहरूले अहिले पछिल्लो समयमा यी योजनाहरू कसरी अगाडि बढाइरहनु भएको छ, जसले गर्दाखेरि हामीले अघि चर्चा गर्यौं कि केही आलोचनाहरू भएका छन् भने पनि होइन, यसरी यी नमूना रूपमा यो चाहिँ प्रदेश अगाडि बढ्दैछ, प्रदेश संरचना चाहिँदो रहेछ भन्न सकिने गरी।
हजुर, हामी पर्यटनको दृष्टिकोणले भन्नुहुन्छ भने लुम्बिनी प्रदेश अत्यन्तै सम्भावना बोकेको प्रदेश पनि हो र पर्यटकीय क्षेत्रको महत्त्वपूर्ण सम्भावना रहेको प्रदेशको रूपमा हाम्रो प्रदेश रहेको छ। जस्तै यहाँ हामी अहिले लुम्बिनी प्रदेश भनेको मिनी नेपालको रूपमा स्थापित छ। हामीसँग हिमाल छ, पहाड छ, अनि भित्री मधेस छ, तराई छ। यसरी संरचनागत ढङ्गले पनि लुम्बिनी प्रदेश प्राकृतिक दृष्टिकोणले पनि अत्यन्तै भरिपूर्ण छ र हाम्रो अब खाद्यान्नको दृष्टिकोणले भन्नुहुन्छ भने तराईका छवटा जिल्लाहरू अत्यन्तै खाद्यान्नको दृष्टिकोणले धेरै सम्भावना बोकेका जिल्लाहरू पनि यही हाम्रै लुम्बिनी प्रदेशमा पर्छन् भने पर्यटकीय दृष्टिकोणले ऐतिहासिक धरोहर लुम्बिनी हाम्रै प्रदेशमा छ। त्यसपछि गएर अब रिडीको रुरु क्षेत्र हाम्रैमा हाम्रै प्रदेशमा छ। खास गरेर त्यसलाई रुरुलाई हामी हरिद्वार जस्तै बनाएर लिएर जाने गरी हामी त्यो खालको डिपिआर पनि हामी तयार गरेर निर्माण गरेर बसेका छौँ भने केही कामहरू प्रदेश तहबाट हामीले त्यहाँ अगाडि बढाइ पनि रखेका छौँ। त्यस्तै गरेर रानी महल हाम्रै प्रदेशमा छ। त्यो एउटा ऐतिहासिक महत्त्व बोकेको थलो हो भने हामीले पाल्पा दरबारलाई एउटा सङ्ग्रहालयको रूपमा त्यसलाई स्थापित गरेर सञ्चालनमा ल्याइसकेका छौँ र त्यो ऐतिहासिक सङ्ग्रहालयको रूपमा अवस्थित छ पाल्पामा र त्यहाँ अहिले पर्यटक दिनदिनै अब त्यहाँ पर्यटकको घुइँचो लाग्न थालेको अवस्था छ। लुम्बिनी प्रदेशमै तिनवटा हाम्रा निकुञ्जहरू पर्चन, बदिया निकुञ्ज, बाँके निकुञ्ज र त्यसपछि गएर ढोरपाटन शिकार आरक्षण निकुञ्ज हाम्रै प्रदेशमा पर्चन र यहाँ पर्यटकीय दृष्टिकोणले हामीले एउटा अब खास गरेर लुम्बिनी अब बौद्ध सर्किटको रूपमा हामी नवलपरासी, रूपन्देही र कपिल वस्तुलाई त्यसलाई बौद्ध सर्किटको रूपमा विकास गरेर लिएर जानुपर्छ भन्ने त्यो योजनाका साथ अहिले प्रदेश सरकार अगाडि बढेको छ भने बाह्रै जिल्ला,
अब यसको भनौँ न अहिले अहिले हामीले
बाह्रै जिल्लालाई समेट्ने गरी हामी एउटा फेरि लुम्बिनी सर्किटको रूपमा विकास गरेर अगाडि जानको निम्ति गुरु योजना हामी बनाउँदैछौँ। यसरी पर्यटकीय क्षेत्रमा पनि हामी कायपलट गर्ने गरी अहिले प्रदेश सरकार अगाडि जान खोजेको छ।
मुख्यमन्त्री त्यही त अब यो खाद्यान्नको कुरा यहाँले गर्नुभयो, सीमाको कुरा गर्नुभयो, त्यसै गरी अब शहरका सन्दर्भ अघि हामीले जोड्यौं, पर्यटकीय स्थलहरूको बारेमा हामी कुरा गर्यौं। अब लुम्बिनी प्रदेश चाहिँ अहिले सातौं भनौं न सात वर्ष पूरा गर्यो, यहाँहरूले आठौं वार्षिक उत्सव मनाउनुभयो, स्थापना दिवस मनाउनुभयो। अब कतियौं स्थापना दिवस मनाउँदा चाहिँ लुम्बिनी प्रदेश चाहिँ समुन्नत भइसक्छ, यी यहाँले भनेका योजनाहरू कार्यान्वयनमा आउनेछन्?
मैले अहिले समय अवधि हजुरलाई ट्वाक्कै यति समय भनेर नभनौ, किनकि हामीसँग साधन स्रोत हामीले चाहेर मात्र पनि हुँदो रहन्छ, साधन स्रोतको अत्यन्तै कमी छ। अब ती यही साधन स्रोतमा रहेर हामी अगाडि बढिरहँदा हामी अब 8-10 वर्षमा धेरै कामहरू हामी गर्न सफल हुन्छौँ। मैले तपाईँलाई जुन सम्भावनाका कुरा गरेँ ती सब सम्भावनाका कुराहरू हामी त्यो कुरामा मात्र होइन देखिने र परिणाम आउने गरी त्यो कामलाई अगाडि बढाउने गरी त्यो योजनाका साथ अहिले प्रदेश सरकार अगाडि बढेको छ।
मुख्यमन्त्री जस्तो अब अहिले पछिल्लो समयमा यहाँ सहितका भनौँ न मुख्यमन्त्रीज्यूहरूसँग हामी यदि कुराकानी गर्यौं भने या पूर्व मुख्यमन्त्रीज्यूहरू जो प्रदेशमा प्रदेश समृद्धिको लागि प्रदेश संरचनालाई बलियो बनाउने सन्दर्भमा काम गरिरहनु भएको छ, उहाँहरूसँग कुराकानी गर्दाखेरि ठ्याक्कै यहाँले अघि भनेको शब्द चाहेर पनि नहुँदो रहेछ, हामीसँग थुप्रै सम्भावना छन्, कार्यान्वयन गर्न सकेनौं, अधिकार पाएनौं। अब यो अधिकार पाएनौं भनेको यो 8 वर्ष यहाँहरूको प्रदेश सरकार चाहिँ भइसक्यो, अब यो कहिले अधिकार पाइन्छ, यहाँहरू कसरी लडिरहनु भएको छ, अथवा कानूनी रूपमा यहाँहरूको के छ, नेताहरूलाई यहाँहरूकै पार्टीका नेताहरू हुनुहुन्छ संघमा, कतिको कन्भिन्स गर्ने काम कसरी भइरहेछ, त्यसले परिणाम कसरी दिइरहेछ? अब होइन भने त आलोचकहरू भनौँ न यहाँहरूले
अधिकारै अधिकारै हामी नपाएको होइन, संविधानले व्यवस्था गरे बमोजिम सम्पूर्ण कानूनहरू निर्माण नभएका कारणले कतिपय अब समस्याहरू सिर्जना भएका छन्। जुन संविधानले प्रदत्त गरेको अब प्रहरी समायोजन अहिलेसम्म हुन सकिराखेको छैन, निजामती कर्मचारी सेवा ऐन नबन्ना,
त्यो चाहिँ संघले दिन नचाहेर भएको हो कि प्रक्रिया उहाँहरूको नियतमा कहीँ कतै समस्या नहुँदा नहुँदै पनि अहिलेसम्म हामी अप्ठ्यारो चाहिँ भोग्न परिरहेको हामीले
होइन, कतिपय सवालमा नियत पनि होला, कतिपय सवालमा अब त्यो काम गर्ने
त्यहाँभित्रका अप्ठ्यारा पनि होला होइन, संवेदनशील विषयहरू पनि होला कसरी यहाँको बुझाइ
किन हो भन्नुहुन्छ भने यो बीचको अवधिमा राजनीतिक प्रमुख कारण भनेको त राजनीतिक अस्थिरता हो। पटक पटक सरकार बदलिने, पटक पटक अनि एउटाले गर्न थालेको कामलाई अनि अर्को आइसकेपछि त्यसलाई त्यो काम ओझेलमा पर्ने त्यो परिस्थिति निर्माण भएका कारणले गर्दाखेरि पनि कतिपय कुराहरू चाहेर नेतृत्वले चाहेर पनि हुन नसकेका हुन् भन्ने मेरो आफ्नो बुझाइरहेको छ। र अब राजनीतिक थायित्व भइसकेपछि मलाई लाग्छ अब कर्मचारी सेवा ऐन अब निजामती कर्मचारी ऐन अगाडि बढिराखेको छ, सम्भवतः यही सेसनमै त्यो पास हुन्छ होला। प्रहरी समायोजन ऐन पनि अब त्यो अगाडि सदनमा अब त्यो सचिवालयमा दर्ता भइसकेको छ, त्यो पनि अगाडि बढ्छ होला मलाई लाग्छ। अब संविधानले प्रदत्त गरेका जुन अधिकारका कुराहरू हुन् ती अधिकारका कुराहरू कर्मश त्यो कानुनहरू निर्माण गरेर
जसो अब नभएका हजुर हजुर अब यो यी नभएका अथवा हुने प्रक्रियामा रहेका सन्दर्भहरू त छँदैछन्, कानूनले दिएका संविधानले दिएका कुराहरूको कार्यान्वयनका सन्दर्भमा चाहिँ प्रदेशका तर्फबाट भएका समस्याहरू या हुन नसकेका कामहरू होइन यो चाहिँ हामीले गर्न सकेनौँ अथवा यो गर्न सकेको भए चाहिँ संहिता कानूनमा अलि बढी चाहिँ हामीले काम गर्न सकिन्थ्यो
प्रहरी समायोजन र अनि पछि गएर कर्मचारी ऐन अनि शिक्षा सेवा ऐन बनेको भए अझै हामी परिणाम धेरै राम्रो परिणाम देखाउन सक्थ्यौँ।
त्यो बाहेकको सन्दर्भमा पाएका अधिकारहरूको कानूनका सन्दर्भमा प्रदेश सरकारहरूबाट भनौँ न यहाँ मुख्यमन्त्री हुनुभन्दा अगाडि पनि अब यो 7 वर्षमा थुप्रै मुख्यमन्त्रीहरू हुनुभयो, हामीले यो बाटो चाहिँ लिन सकेको भए अलि हामी अगाडि जान्थ्यौँ जस्तो यहाँलाई के लाग्छ, अथवा अब अहिले यो मेरो पालो आएको छ मेरै समयमा म यी कामहरू गर्छु भने जस्तो के लागेको छ?
लुम्बिनी प्रदेशको सन्दर्भमा हामीले जे जति कामहरू सम्पन्न गर्न हामी सफल भएका छौँ त्यसबाट निराश बन्ने परिस्थिति मैले देखिराखेको छैन। लुम्बिनी प्रदेशको सन्दर्भमा हामी एउटा संस्कार विकास गरेर गएका छौँ, सत्तामा भए पनि प्रतिपक्ष रहे पनि अनि समन्वय सहकार कार्य गरेरै अनि विकास निर्माणको सवाललाई हामी एक मतका साथ अगाडि बढाउने परिपाटीको हामी संस्थापक महासचिवकै पालादेखि त्यो कुरालाई विकास गरेर लिएर गएका छौँ। त्यस मानेमा पनि हामी यहाँ निराश बन्नपर्ने परिस्थिति निर्माण भएको छैन र जति काम हामीले गरेका छौँ समन्वय र सहकार्यकै आधारमा अगाडि बढेका कारणले पनि केही परिणामहरू देखाउन हामी सफल भएका छौँ।
हजुर, अब अहिले पछिल्लो समयमा एउटा अर्को टिप्पणी पनि के भयो भने संघमा जुन राजनीतिक दलहरू छन् उनीहरूकै संयन्त्रहरू प्रदेशमा छ, उनीहरूसँग भनौँ न पछिल्लो समयमा जुन यहाँले पनि अहिले भर्खरै एउटा उल्लेख गर्नु कि राजनीतिक स्थायित्वको सन्दर्भ यहाँ संघमा नेताहरूका बीचमा धारणा फेरिदा या गठबन्धन फेरिदा त्यहाँ पनि प्रभाव पार्ने एकदमै धेरै अस्थिर हुने, अब संघको सरकारको अस्थिरता या हाम्रो सरकार यो केन्द्र सरकारको अस्थिरताको सन्दर्भ त यो पुरानै छ, प्रदेशलाई चाहिँ अलिकति स्थायित्व दिनपर्ने किनभने अब यो संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशहरू चाहिँ अस्थिर भयो भने त्यसले समस्या ल्याउँछ भनेर टिप्पणीहरू भएको सन्दर्भ पनि छ। अर्कोतिर अब अहिले यी दुई ठूला दल मिले, कांग्रेस एमाले मिले, यहाँहरूलाई प्रदेश तहमा काम गर्न कतिको सजिलो भएको छ?
होइन, हामी अत्यन्तै सहजताका साथ यो छ महिनाको अवधि हामी अत्यन्तै सहजताका साथ कामलाई अगाडि बढाइराखेका छौँ। दुई दल बीचमा हाम्रो त्यस्तो कुनै समस्या सिर्जना भएको छैन र भोलिका दिनमा पनि हुन पाउँदैन, हुन सक्दैन।
यो काङ्ग्रेस एमाले नमिल्दाखेरिको संख्यात्मक हिसाबले कहिले कता गर्दा त अप्ठ्यारो भएको थियो होला होइन?
त्यति बेला चाहिँ मैले भनिहालेँ त, अब काङ्ग्रेस एमाले नगर्दा अब सरकारै कसरी टिकाएर राखिरहने भन्ने त त्यो समस्या त्यो चुनौती त छँदै थियो त।
अब यो अवसरलाई कसरी चाहिँ नतिजामा बदल्ने, किनभने अब यो उहाँहरू केन्द्रका यहाँहरूका नेताहरू होइन, अब हामी 84 लैजान्छौँ भन्नुभएको छ, अब संघको राजनीति आफ्नो ठाउँमा छँदैछ, प्रदेश संरचनालाई बलियो बनाउने, संघीयतालाई बलियो बनाउने जिम्मेवारी यहाँहरूको काँधमा छ, यसलाई कसरी प्रयोग गर्नुहुन्छ यो अनुकूलतालाई?
यो अनुकूलतालाई त हामी अहिले अब योजनाबद्ध ढंगले आवधिक योजना निर्माण गर्दैछौँ र हामी 2 गते मात्रै हामी आवधिक योजना पञ्चवर्षीय आवधिक योजना बनाइसकेपछि त्यसैको जगमा टेकेर हामीले विकास निर्माणका कार्यहरूलाई हामी अगाडि बढाउँछौँ र अनि जनतालाई सेवा प्रवाह गर्छौँ र मलाई लाग्छ यो हजुरले भने जस्तै अब यो बाँकी अवधि यी दुईवटा पार्टी मिलेरै, नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेरै अगाडि बढिरहँदा राजनीतिक स्थायित्वको कारण हामीले अब विकास निर्माणका कार्यहरूलाई र जनतालाई सेवा दिने सेवा प्रवाह गर्ने सवालमा सहजताका साथ हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरा अब मलाई पनि विश्वास लागेको छ।
मुख्यमन्त्रीज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर, ल यो मौका प्रदान गर्नुभएकोमा सिङ्गो तपाईँको टिम, तपाईँ र तपाईँको टिमलाई म हार्दिक लुम्बिनी प्रदेश सरकारको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै अन्तरसम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।